नमस्कार। रेडियो कार्यक्रम सी प्रस्तिरचनामा तपाईलाई हार्दिक स्वागत छ। म गोमा थापा। रेडियो नेपालको उत्पादन कार्यक्रम सी प्रस्तिरचना तपाईले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक शनिबार बिहान 8:30 बजेदेखि 8:55 बजेसम्म सुन्न सक्नुहुन्छ। यसको साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप्स र रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सी प्रस्तिरचनामा काष्ठकला, ललित कला, सिलाई बुनाई लगायत साना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौं। आजको कार्यक्रम सी प्रस्तिरचनामा हामी धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगा जमुना गाउँपालिकाको तामाङ समुदायमा रहेको चित्राफुङ्गा डोको थुन्ची बुन्ने सिपका विषयमा चर्चा गर्नेछौं। आजको कार्यक्रम सी प्रस्तिरचनामा परम्परागत रूपमा बाँस र निगालोको चोयाबाट सामग्री बनाउनेहरूका सिप र दैनिकीको चर्चा गर्नेछौ।
तर अहिले आधुनिक युगमा आएर यसलाई पछ्याएर हामीले अहिलेको नेपाल सरकारले यसका बेरोजगार युवाहरूले यो कृषिमा एकदम संवेदता भएर काम गर्नुभयो भने हामी एकदम बेस्ट होला जस्तो लाग्छ। यो अब यो तपाईँको यो 2-4 वर्ष भन्दा यो डोको थुन्सी धेरै लो भएर गयो। हामीले पहिला यो भन्दा 4-5 सयमा थुन्सी बेच्दियो भने अहिले त्यही थुन्सीलाई बजार मार्केटिङमा बिक्री भएको छैन भनेर त्यही थुन्सीलाई 200-150 सयमा खस्नु थालेको छ। त्यस कारण यो एउटा नपुनम बाध्यता नै छ।
एउटा थुन्सीलाई 4 घण्टा लाग्छ। धेरै ढिलो हुन्छ, यो सिकाउनु धेरै गाह्रो हुन्छ। थुन्सीहरू मात्रहरू बुझ्ने
साथै स्वरोजगार सिर्जना गर्न स्थानीय सरकारले कस्तो भूमिका खेलिरहेको छ भन्ने विषयमा धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकसँगको कुराकानी पनि प्रस्तुत गर्नेछौ।
हामी युवाहरूले हाम्रो सिप र जागरलाई नेपालमा नै सफाइ गरेर साना साना कुराहरूलाई जसरी लामो लामो रेलको डिब्बाहरू 20-22 नम्बरको साइकल पिल्ने एउटा सानो पिल्ने हड्याएर चलाउँछ कुनाउँछ भने त्यसै गरी सानो सानो काम र सानो सानो सिप नै हाम्रो जिन्दगीलाई परिवर्तन गर्ने यो चाहिँ एउटा महत्वपूर्ण प्रश्न बन्न सक्छ। त्यसले गर्दाखेरि म तमाम युवाहरूलाई विदेश नगइकन नेपालमै केही न केही आफ्नो सिप र ज्ञानलाई नेपालकै नेपाली भूमिमा आफ्नो जमिनमा आफ्नो समुदायमा यसलाई चाहिँ नयाँ नयाँ सानो सानो कुराबाट सिप गरेर तमाम युवाहरूले चाहिँ आफ्नो देशलाई नयाँ मुहारमा फेर्ने र नयाँ हिसाबले अगाडि बढाउने हिसाबले सोचिदिन निम्ति म विशेष आग्रह गर्न चाहन्छु।
कार्यक्रमको शुरूमा सुनौ धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगा जमुना गाउँपालिकाको तामाङ समुदायमा रहेको डोको थुन्चे बुन्ने सिपका विषयमा तयार पारिएको एक रेडियो सामग्री। धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगा जमुना गाउँपालिकाको अधिकांश तामाङ समुदायका मानिसहरूको मुख्य पेसा बाँस र निगालोबाट विभिन्न सामग्रीहरू बनाउने रहेको छ। बाँस वा निगालोबाट चोया निकाल्नु अनि डोको बुन्नु र त्यसलाई बजारमा बेच्नु यस समुदायको दैनिकी जस्तै हो। यसरी निगालोबाट बनाइएका सरसामानहरू बेचबिखन गरी घर खर्च र बालबच्चा पढाउने गरेको धामी दमाई तामाङ बताउनुहुन्छ।
मैले त्यही मान्द्रो ढालो थुम्स्याहरू
यो
पहिला मैले सिक्नु भन्दा पहिला बुवाले सिकेको थिएँ। अब अहिले यस्तो भएन, अब यो भूकम्प माथि अलिअलि सिकेको थियो है, अनि भूकम्पले लगाइदियो, भूकम्प पछि यता आएपछि यसो आफैले बनाउने हो, त्यो बारी छैन है, खेतबारी छैन, त्यही हिसाबले चाहिँ आफूले अनि यो सोया कहिले माथि ल्याएर है ढल अलि मान्द्रो थुम्सेहरू बुनेर त्यो अलिअलि त्यो त्यो अनुसारले चाहिँ अनि अब किनेर अलि चामलहरू
कता बेच्नुहुन्छ त?
अब धेरै जस्तो पहिला जस्तै अब बिक्री भएको छैन, यसले गाउँतिर कहिले एउटातिर अनि गाउँतिर
ए के भएर बिक्री नभएको?
पहिला धेरै हुने रहेछ है, पहिला थुम त्यो के भन्छ अनि बोक्राहरू अनि प्लास्टिकको थुम्सी के भन्छ है बलियो नआए बेलामा चाहिँ धेरै थुम्सेहरू ढालो मान्द्रो धेरै बिक्री भएको छ। अहिले त्यही आयो अब सरकारलाई त्यही हिसाबले अलिक गाह्रो भयो।
ए अनि सरदर चाहिँ कति कमाउनुहुन्छ?
धेरै कमाउनु अब अनि तेल अनि चाहिँ तरकारीहरू किनेर मात्रै हो, र थुन्ची किनेर बेचेर है
छोराछोरीले चाहिँ आउँछ कि आउँदैन यो डालोहरू थुन्ची?
अब उनीहरूले अलि परेकोमा चाहिँ त्यहाँ थियो, उनीहरू आउँदैन।
तपाईँहरूले सिकाउनु खोज्नु हुँदैन, सिक्नु खोज्दैन?
अहिले हामी आफैले नै सिकाउनु दिएन उनीहरूलाई।
सिक्न चाहिँ कति खोज्छन् त?
अलिअलि खोज्छ, फेरि उनीहरू जाँदैन, खोजेन जाँदैन, परेको ध्यान दिने कि त्यो सिक्दैन ध्यान दिने। अब दिनको एउटा बुन्छ है, थुम्ची एउटा बुन्छ, अब त्यसले अब सोया ल्याउनु पर्यो, काट्नु पर्यो, खेल्नु पर्यो, बुन्नु पर्यो, अब भेज्नु पर्यो।
कतिमा बेच्नुहुन्छ?
आज भोलि 500
त्यो 4 घन्टामा सकिन्छ भन्नु
होइन, दिम्पो लाग्छ मैले। अब छिटो मान्छेले भन्ने मान्छेलाई हुन्छ, अहिले ढिलो हुन्छ।
हातमा अब बुन्न भने सिक्नु भएको छ नि त, त्यसले गर्दाखेरि चाहिँ थप आमदानी पनि भएको छ नि होइन? त्यो नजाने भए त गाह्रो हुन्थ्यो नि। सिप हुँदा चाहिँ
सिप हुँदा ल अब भने यस्तो कि अलिअलि पैसा है, आफैले चाहे पैसाहरू आउँछ। अब फेरि उसले के भन्छ, जागिर छैन है, त्यही हिसाबले अलिअलि त्यो थुम्ची डालहरू बुनेर बेचेर खा।
निगालोको चोयाबाट डोको, थुन्से, चाल्नो, भकारी लगायत सामग्री विभिन्न आकारमा बुन्ने गरिन्छ। खेतीपातीको काम सकाएर फुर्सदको समयमा प्राय सबै उमेर समूहकाले डोको, थुन्से बुन्ने गर्छन्। मेहनत अनुसारको भाव भने नपाइने सागर तामाङ गुनासो पोख्नुहुन्छ।
आमदानी अब त्यस्तै हो, अब हामीले बुने अनुसारको काम अनुसारको भाव पाउँदैन, त्यस्तो काम अनुसारको भाव पाउँदैन। जस यो अब हाम्रो काम नभएर नै अब यो गरिरहे हो, हामी अर्कै कामहरू पायो भने हामी अर्कै काम गर्ने विचार थियो। त्यही त पहिला हाम्रो यहाँ 200 थियो, अहिले खोइ भाव घट्यो भन्ने सुनेको थियो। अब अहिलेसम्म उनीहरू मिटिङ बस्यो भन्ने सुनेको थियो, अहिलेसम्म भाव केही भयो भनेर भन्नुभएको छैन उहाँहरूले। अब ठेकदार आउनुहुन्छ अनि सबै जम्मा गरेर गाउँको सबै लानुहुन्छ।
यसरी बनाइएको सामानहरू धादिङ बेसी, काठमाडौँ, पोखरा, चितवन लगायतका ठाउँहरूमा निर्यात हुने गर्दछ। सामान बनाउन आवश्यक निगालोको चोया आफ्नै बारीमा लगाइएको निगालाले पुग्ने स्थानीय बताउँछन्। 60 वर्षीय च्याङबा तामाङले डोको, डालो र मान्द्र बुन्न थालेको 44 वर्ष भयो। च्याङबा तामाङ सानो डोकोलाई 300 र ठूलो डोकोलाई 500 बेच्नुहुन्छ, तर त्यो लगानी र मेहनत अनुसारको मूल्य नभएको उहाँको भनाइ छ।
त्यो डोक्साहरू बुन्छ, बाँसको चोयाको डोक्सा मात्रै चोयो, कुखुरा छोप्ने कुर बुन्छ, त्यही मात्रै हो त्यो बाँस। अर्को निकालो त त्यो थुम्सी, खङ्ग्रे थुम्सी, खङ्ग्रे थुम्सी, सानो थुम्सी मात्रै बुन्छ, त्यही भन्छ।
कसरी सिक्नु भयो त्यो बुन्नलाई?
बुन्न अब यो निगालो काट्नेर चिम्नी चिम्नी मात्र हो, चिम्नी र भुन्छ, चिमेर भुन्छ, अब त्यो मात्र होला।
बुन्न चाहिँ होइन, तपाईँको बुवा हजुरबाबाट सिक्नु भयो कि होइन, कसैले साथीभाइले सिकाइदिनु भयो कि, अथवा तपाईँ कहीँ गएर सिक्नु भयो कि? सिक्न चाहिँ कसरी सिक्नु भयो?
त्यही मात्रै सिकाउने, त्यही सिकाउने, डल्लो हजुर बुबा बुवाहरूले सिकाउने, हामीले बुन्छ सिकाउने, डल्लो थुम्सी, डोक्साहरू, मान्द्राहरू, चल्लाहरू सिकाउनु।
अनि एउटा थुन्चे बुन्न चाहिँ होइन कति दिन टाइम लाग्छ तपाईँलाई?
एउटा थुम्सीलाई चाहिँ 4 घन्टा लाग्छ, धेरै ढिलो हुन्छ, यो सिकाउने र धेरै गाह्रो हुन्छ। थुम्सीहरू मान्द्राहरू बुनेर धेरै सिकाउने धेरै गाह्रो हुन्छ।
कति कमाउनुहुन्छ त?
के कमाउने छैन, अब कमाउ एउटा दुईवटा कमाउने र खाए खानु मात्रै हो, खाने नै पुग्दैन छैन। एक वर्षमा त्यो 40-50 अब काट्नु पर्यो, चिम्नु पर्यो, बुन्नु पर्यो, फेरि बोकेर लाने त्यो भेट्नु पर्यो, कहाँ धेरै खाना मात्रै पाउँदो होला। गाउँमा त गाउँमा धेरै बुन्छ भयो भने गाउँमा बेचेर लाने है, अब एउटा दुईवटा बुनेर गाउँमा बेचेर लाने, त्यो कहिले कहिलेमा यहाँ बजारबाट आउने सौ ठेक्दारमा आउँछ, त्यो मात्रै होला।
निगालो चाहिँ कहाँबाट ल्याउनुहुन्छ?
निगालो त यहाँ त यो फिलेलेमा माधुबेनमा जो झ्याङरोङबाट कहिले कहिलेमा यहाँ नै पाउँछ होला, त्यहाँबाट ल्याउने, कार्यालय ल्याउने।
प्लास्टिक जन्य सामग्रीको प्रयोग बढ्दै गएकाले ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका। कतिपय ठाउँमा यस्ता सामग्री बने पनि बिक्री नहुने र लागत अनुसारको मूल्य नपाउने समस्या रहेको स्थानीय बताउँछन्। पुस्तौंदेखिको आय आर्जनको माध्यम लोप हुने हो कि भन्ने डर स्थानीयमा छ। आफ्नै कला र सिपबाट बन्ने यस्ता सामग्रीको संरक्षणमा
सबैले ध्यान पुर्याउनु पर्ने स्थानीय बल सिंह तामाङ बताउनुहुन्छ।
परम बालकालदेखि बाजेहरूदेखि बुबा बाजेदेखि यो सिकाएर आएको एउटा पेसा जस्तै हो, त्यसकारण यो बच्चाहरूलाई स्कुलबाट आए पनि यही सिकाउँ यही बुन्न थाल्छ। नबुने पनि आफ्नो बुवा आमाहरूले लाउन स्कुलबाट छुट्याएर आएपछि के ढोको नाम्लाहरू थुम्सीहरू बुन्नुहोस् न के भन्छ कि है, त्यस कारण चाहिँ हामीले यो बुन्ने गरेको हो। तर अहिले आधुनिक युगमा आएर चाहिँ यसलाई पन्छाएर हामीले यो अहिलेको नेपाल सरकारले चाहिँ हाम्रो यस्ता बालक पुस्तकहरूले लगायत यसका बेरोजगार युवाहरूले चाहिँ यो कृषिमा चाहिँ एकदम संवेदता भएर चाहिँ काम गर्नुभयो भने हामी एकदम बेस होला जस्तो लाग्छ। यो अब यो तपाईँको यो दुई चार वर्ष भन्दा यो डोको थुम्सी चाहिँ धेरै लो भएर गयो। हामीले पहिला यो भन्दा चाहिँ 400-500 थुम्सी बुन्थ्यो भने अहिले के थुम्सी बेच्दियो भने अहिले चाहिँ त्यही थुम्सीलाई बजार मार्केटिङमा चाहिँ बिक्री भएको छैन भनेर चाहिँ यो त्यही थुम्सीलाई 200-150 खस्न थालेको छ। त्यस कारण चाहिँ यो एउटा नबुन बाध्यता नै छ, बुनाऊ भने यो त्यति फाइदा चाहिँ छैन। यो एउटा मैले अघि नै भने तपाईँको बुवा बाजेकै पालादेखि यो बुनेर आएको कारणले यो एउटा व्यावसायिक रूपमै बुनिरहेको हो।
जिल्लाको उत्तरी क्षेत्रको रुबी बिहाली गंगा जमुना खनिया बासका तामाङ समुदाय तथा दक्षिणी क्षेत्रको बेनीघाट रोराङ गजुरीका चेपाङ समुदायले पनि निगालोबाट विभिन्न आकार प्रकारका सामानहरू बनाएर बेच्ने गर्छन्। ग्रामीण क्षेत्रमा बजारीकरण र बाटोको समस्याले पनि माग अनुसारको सामानहरू निर्यात गर्न नसकिएको उनीहरू बताउँछन्। पछिल्लो समय परम्परागत सामानको भन्दा पनि प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ़िरहेको छ, जसको प्रत्यक्ष असर परम्परागत रूपमा बाँस र निगालोको चोयाबाट सामग्री बनाउनेहरूलाई परेको छ, अनि वातावरणलाई प्रदूषित बनाउने प्लास्टिकका भाँडा खरिदमा वार्षिक करोड़ौं रूपियाँ पनि बाहिरिरहेको छ। जीवन निर्वाहको आधार बन्दै आइरहेको निगालो खेतीलाई सरकारले उत्पादित सामग्रीको बजारीकरणको व्यवस्था गरिदिए आय आर्जनको राम्रो माध्यम बन्ने त छँदैछ, परम्परागत सिपको पनि जगेर्ना हुने निश्चित देखिन्छ।
सहकर्मी गीता चिमोरियाले प्रस्तुत गर्नुभएको रेडियो सामग्रीपछि अब कुराकानीको पालो। लघु उद्यमलाई प्रवर्धन गर्न बेनीघाट रोराङ गाउँपालिकाले कस्तो नीति लिएर कार्यक्रम गरिरहेको छ, अनि परम्परागत रूपमा रहेको निगालो र चोयाको सामग्री बनाउने सिपमा प्रवृद्धि र बजारीकरणमा स्थानीय सरकारको भूमिका लगायत यिनै विषयको सेरोफेरोमा रहेर धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकसँग कुराकानी गरे। कार्यक्रमको अबको क्रममा सुनौ उहाँसँगको कुराकानी। यहाँको पालिकाभित्र होइन यो जुन सीमान्तकृत जातका चेपाङ समुदायले चाहिँ होइन आर्थिक उपार्जनको लागि चाहिँ यो चित्रा फुङ्गाहरू जस्तो यो डोको डालो बुन्ने गरिरहेका छन् होइन, यिनीहरूलाई चाहिँ व्यावसायिक हिसाबले अगाडि बढ्नको लागि चाहिँ के गर्नु पर्ला अध्यक्षज्यू?
अहिले हाम्रो विशेष गरी पनि रोराङ गाउँपालिकाले चेपाङ समुदायलाई आयात कार्यक्रम र चेपाङ उत्थान कार्यक्रम भनेर हामीले अलिअलि कार्यक्रमहरू तय गरेका छौँ। अनि विशेष गरी गर्न चाहिँ यो अलि माथि महाभारतको टाकमा टाढामा जस्तै पुरस्ताङ मास्कर्क उतापट्टि दुङमाङपट्टि साइडमा चाहिँ यो निगालोको र बाँसको चित्र फुङ्गाको विशेष गरी कार्यक्रम चाहिँ उहाँहरूले त्यो बुन्ने हुन्छ। र हामीले यसपालि चाहिँ यो वर्ष चाहिँ हामीले के अरे चेपाङहरूलाई चाहिँ अलि उत्पादनमा जोड्ने हिसाबले कृषि कार्यक्रम विशेष गरी कृषि कार्यक्रममा जोडिरहेका छौँ भने हाम्रो अहिलेको नीति कार्यक्रममा नि छ। र यसपालिको अब अहिले पुष पछिको अर्को बजेटमा चाहिँ विशेष गरिकन चेपाङहरूलाई चाहिँ के अरे अब ऊ ह्यान्ड फर क्यास तपाईँको चाहिँ नगदी हात हातमा भन्ने चाहिँ कार्यक्रम अन्तर्गत चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूले गरेको कामलाई अलिकति हामीले अनुदान दिने राहत दिने र उहाँहरूको काममा चाहिँ प्रमोट गर्ने र उहाँहरूको चाहिँ उत्पादनको लागि बजारसम्म ल्याउने खालको चाहिँ कार्यक्रमहरू हामी तय गरिरहेका छौँ।
जस्तो यहाँले होइन सिपको विषयमा चाहिँ सिर्जनाको विषयमा पालिकाले नयाँ नीति तथा कार्यक्रममा चाहिँ केही नयाँ ल्याउनु भएको छ?
हामीले विशेष गरिकन त्यो सिपको नयाँ भन्दा पनि महिलाहरूलाई घरेलु चाहिँ लघु उद्यमशीलता कमसेकम चाहिँ स्वरोजगारको बाटोमा चाहिँ ल्याउने हिसाबले चाहिँ महिला उद्यमशीलता कार्यक्रम ल्याएका छौँ भने अर्को चाहिँ एकदम चाहिँ निदान्त विशेष गरिकन चाहिँ चेपाङहरूलाई पोषणसँग चाहिँ सम्बन्धित चाहिँ कृषि कार्यक्रम अहिले उनीहरूले त खान लाउन केही समस्या छ आर्थिककै अभाव त्यसको निमित्त चाहिँ हामीले उहाँहरूलाई कृषि कार्यक्रम तय गरेका छौँ जहाँ कृषि उत्पादनमा हामीले सहयोग गर्ने उहाँहरूलाई बिउ बिजनदेखि नयाँ नयाँ स्किम तालिमदेखि र अझै नयाँ नयाँ तरिकाको चाहिँ आमदानीको लागि पनि हामी उहाँहरूलाई चाहिँ सहयोग गरिरहेका छौँ भने दोस्रो चरणमा चाहिँ उहाँहरूले जो अहिले पितापुर्खा कालदेखि गरिआएको त्यो चित्रा फुङ्गा कार्यक्रमहरू त्यसलाई पनि हामीले चाहिँ त्यो कार्यक्रम चाहिँ हामीले चाहिँ नवदी आधारमा भन्ने कार्यक्रम चाहिँ अन्तर्गत चाहिँ उहाँहरूले त्यो कार्यक्रम गर्नुहुन्छ र हामीले चाहिँ उहाँहरूले त्यो कार्यक्रम गरे बापत हामी उहाँहरूले गाउँपालिकाले पैसा दिन्छौँ।
चित्रा फुङ्गाको बजारीकरणको पनि समस्या छ होइन, यसलाई व्यवसायीकरण गरेर अगाडि बढाउन सकिएला, आर्थिक उपार्जनमा चाहिँ सहभागिता गराउन सकिएला त?
यसो छ, यसलाई पुरानै मोडालिटीको व्यवसाय चाहिँ अब अलिक गाह्रो छ, यसलाई नयाँ नयाँ तरिकाको चाहिँ व्यवसाय यसलाई व्यवसाय जोड्न चाहिँ सजिलो छ, किनभने के अरे चाहिँ हामी त्यो डोको डालो नाम्लो बान्द्रो के मान्द्रो होइन तपाईँको चाहिँ के भन्छ थुन्चेहरूले चाहिँ अहिले बजार कम पाउँछ, तर त्यो बजार चाहिँ लोप हुँदै गइरहेको छ, त्यसलाई अब त्यसलाई विशेष गरिकन चाहिँ बजारीकरणको लागि अहिले उत्पादनमै रास आइरहेको छ, उत्पादन छ होइन, तर त्यसलाई हामीले थोरै उत्पादनमा गएर अनि बजारीकरण गर्न आँटेका छौँ, फेरि हामीले बजार खोज्यौँ भने यसको बजार दिन्छौँ, फेरि हामीले बजार चाहिँ पत्ता लगाउँछौँ, पाउँछ बजार पनि,
सम्भावना छ होइन। जस्तो बेनीघाट रोराङमा बुनिन्छ, खनियाबास गाउँपालिका गंगा जमुना र रुबी भ्यालीमा पनि यो चित्रा फुङ्गा बुनिन्छ, तर उनीहरूको गुनासो के छ भने स्थानीय तहहरूले हामीलाई वास्ता गरेनन् होइन, बजारीकरण वा अनुदानको कार्यक्रमहरूमा चाहिँ यो सिपका विषयमा नयाँ तरिकाले ल्याउनु पर्छ भन्ने विषयमा वास्ता गरेनन् भन्ने पनि गुनासो छ नि, के भन्नुहुन्छ?
हिजोको सवालमा चाहिँ त्यतापट्टि ध्यान चाहिँ नपुगेकै हो, त्यस कारणले गर्दाखेरिमा चाहिँ उतापट्टि ध्यान चाहिँ नपुगेको कारणले गर्दा त्यो समस्या हो। अब अहिले स्थानीय तहले त्यसलाई पनि समेटेको छ, त्यसलाई पनि नीति कार्यक्रममा समेटेको छ, नयाँ कार्यक्रमहरूमा समेटेको छ, बजेटमा पनि समेटेको छ, अनि त्यस कारणले गर्दाखेरि अब चाहिँ केही समयपछि त्यो गुनासो
आउँछ। यहाँ त युवा पनि हुनुहुन्छ होइन, केही नयाँ तरिकाबाट अगाडि बढ्ने सोच पनि बनाउनु भएको छ, केही राम्रो सुरुवात पनि भएका छन्, अब युवाहरूलाई कसरी सिपमा जोड्न सकिएला त?
अब युवाहरूलाई फेरि यहाँ भन्यो कुरा धेरै हुन्छ होइन, युवाहरूलाई सिपमा जोड्ने, मैले त मेरो गाउँपालिकाहरूमा विदेशबाट फर्केका युवाहरूलाई के अरे चाहिँ स्वरोजगार कार्यक्रम अन्तर्गत चाहिँ सामान्य तपाईँको चाहिँ लघु उद्यम कार्यक्रम गरेर चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ व्यवसाय गर्ने हिसाबले मैले त आह्वान गरेको छु, गाउँपालिकाको 50% लगानी र उहाँको त्यो टिमको 50% चाहिँ लगानीमा चाहिँ सहायमा चाहिँ आउने मैले भनेको छु, तर चाहिँ जस उहाँहरू अलिक कम आइरहनु भएको छ अलिकति, किनभने फेरि अब नेपालको अहिलेको यो आर्थिक मन्दीले पनि यसलाई धेरै ठुलो समस्यामा पारेको छ, मैले त विशेष गरिकन विदेशबाट चाहिँ नेपाल फर्केका युवाहरूलाई र त्यसपछि गएर अनि गएर महिलाहरूलाई र अनि चेपाङहरूलाई चाहिँ आय आर्जनको चाहिँ कार्यक्रम भनेर मैले बजेटमै पनि समेटेको छु र उहाँलाई मैले नयाँ 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 कार्यक्रम पनि त्यस तय गरेको छु। मलाई लाग्छ हाम्रो गाउँपालिकामा अब केही समयपछि के अरे चाहिँ लघु उद्यमशील चाहिँ कार्यक्रम अन्तर्गत र स्वरोजगार प्रोग्राम अन्तर्गत चाहिँ सम्पूर्ण युवाहरू चाहिँ विदेशबाट फर्केका र विदेश समेत जान तयार भएका युवा जसले जो स्किल के भन्छ मेन पावर छ उनीहरूले चाहिँ अब बाहिर जान नपर्ने गरेर काम गर्न चाहिँ सोचिरहेछु मैले।
पालिकाभित्रका कुरा गर्दा होइन, यहाँको पालिकातिर कुन सिपहरू बढी प्रभावकारी हुन्छन् होइन, कुन सिप गर्ने व्यक्तिहरूको चाहिँ बाहुल्यता छ, पालिकाले पनि कस्तो खाले सिपलाई चाहिँ अगाडि लानुपर्छ भन्ने सोच्नु भएको छ?
यसो छ, मेरो पालिकाहरूमा विशेष गरिकन चाहिँ यो सरकारीको चाहिँ पकड क्षेत्र भएको हिसाबले यहाँ सरकारी नै धेरै चल्छ, सरकारी नै चाहिँ छ, पहिला चाहिँ चेपाङहरूले माथि चेपाङ समुदायले चाहिँ त्यो डोको त्यसपछि डालो थुन्चे अनि मान्द्रो भकारीहरू बुनेर त्यो होइन देखा गर्दा त्यो चाहिँ कुरा थियो, तर अहिले चाहिँ थोरै फेरि अब सरकारी अलिक सहज नगदे बाली पनि भयो छिटो पनि भएको हिसाबले चाहिँ अब सरकारी बालीमा मान्छेको जोड छ, तर सिपको हिसाबले चाहिँ हाम्रो गाउँपालिकामा सबै खालका सिप भएका तपाईँको चाहिँ समुदायको बसोबास भएको ठाउँ चाहिँ हो।
अब भन्ने नीति तथा कार्यक्रमहरूमा चाहिँ होइन सिपलाई चाहिँ कसरी जोड्न सकिन्छ?
हामीले अब सिपलाई दुईटा कुरा, एउटा हामीले सिपलाई चाहिँ नगदमा जोड्ने तयारी गरेका छौँ, एउटा चाहिँ नगद चाहिँ गाउँपालिकाले अनुदान दिने गरेर तपाईँको चाहिँ के अरे चाहिँ गाउँपालिकाकै के भन्छ चाहिँ अब लगाउनेहरूले काम गर्ने कामको आधारमा गाउँपालिकाले केही बजेट दिने एउटा कार्यक्रम हुन्छ, अर्को चाहिँ भने उहाँले गरिरहेको कामलाई सपोर्ट चाहिँ त्यहाँ गरिन्छ भने अर्को चाहिँ उहाँले सिप भारको तपाईँको के अरे चाहिँ बनेका के भन्छ अरे त्यो सामग्रीहरू चाहिँ गाउँपालिकाले लगेर चाहिँ के अरे चाहिँ ऊ गएर बेचिदिने गाउँपालिकाले बजार खोजिदिने गर्ने हिसाबले अगाडि बढाउँछौँ।
प्लास्टिकबाट बनेका सामग्रीहरू आयातलाई प्रतिबन्ध लगाएर होइन गाउँपालिकाले नि यसको मूल्य तोकेर नै बजारीकरण गरिदियो भने उहाँहरूलाई पनि त राहत मिल्छ नि।
त्यो चाहिँ राहत मिल्छ तर यसो छ मेरो फेरि अलिकति यो चाहिँ रोड साइड भएको हिसाबले गर्दाखेरिमा हामीले त्यो विषय छलफल नगरेका होइनौ गरेकै हो त्यसमा छलफल हाम्रो भइराखेको छ तर अलिकति यो चाहिँ राष्ट्रिय राजमार्ग भएको गाउँपालिका अनि यसले चाहिँ हामीले मात्रै हाम्रो पालिकालाई मात्रै चाहिँ तपाईँको चाहे अब गर त्यसरी गर्दा पनि अनि के भन्छ यसलाई चाहिँ यसले चाहिँ अलिकति राष्ट्रिय महत्वको र सबै मान्छेहरू यो बाटोमा अब गएर हिँड्ने भएको कारणले गर्दा हामीले मात्रै चाहेर पनि नहुने भएको कारणले गर्दा थोरै त्यसलाई समस्या चाहिँ भएको छ तर हामी त्यो चाहिँ काम चाहिँ हामी गर्छौँ।
यतिखेर होइन कार्यक्रम सिप र सिर्जना सुनेर बस्नुभएका हाम्रा युवाहरूलाई चाहिँ होइन सिप र सिर्जनाको विषयमा यहाँलाई के लाग्छ र अनि के भन्नुहुन्छ उहाँहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ?
मेरो आवाज सुनेर बस्ने तमाम युवाहरूलाई म पनि एउटा युवा नै हो त्यसले गर्दा हामी युवाहरूले हाम्रो सिप र जागरलाई नेपालमा नै सहयोग गरेर साना साना कुराहरूलाई जसरी लामो रेलको डिब्बाहरू 20-22 नम्बरको साइकल पिल्ने एउटा सानो पिल्ने ड्याएर चलाउँछ कुनाउँछ भने त्यसै गरी सानो काम र सानो सिप नै हाम्रो जिन्दगीलाई परिवर्तन गर्ने यो चाहिँ एउटा महत्वपूर्ण प्रतिबन्ध छ। त्यसले गर्दा म तमाम युवाहरूलाई विदेश नगइकन नेपालमै केही न केही आफ्नो सिप र ज्ञानलाई नेपालकै नेपाली भूमिमा आफ्नो जमिनमा आफ्नो समुदायमा यसलाई चाहिँ नयाँ नयाँ सानो कुराबाट सिप गरेर तमाम युवाहरूले चाहिँ आफ्नो देशलाई नयाँ मुहारमा फेर्ने र नयाँ हिसाबले अगाडि बढाउने हिसाबले सोचिदिन निम्त म विशेष आग्रह गर्न चाहन्छु र विद्यार्थी तमाम युवा युवती जसले मेरो आवाज सुनिरहनु भएको छ यदि सुनिरहनु भएको छ भने आउनुहोस् हाम्रो गाउँपालिका हामी नै मिलेर बनाऊ। म एउटा मिलेर होइन कि हामी समुदाय मिलेर तमाम युवाहरू मिलेर जसको जुन ठाउँमा जे छ जसकोसँग जे सिप छ जसको क्षमता छ आउनु सबै सिप र क्षमतालाई सम्मिश्रण गर्दै हाम्रो आफ्नै गाउँबाट हरेक टोलबाट हरेक क्षेत्रबाट हरेक वार्डबाट र हरेक समुदायबाट आउनुहोस् हाम्रो ठाउँ बनाऊ हाम्रो गाउँ बनाऊ। हामी आफै नयाँ नयाँ छौँ विदेश गएर आउनुभएका तमाम युवाहरूलाई म भन्न चाहन्छु आउनुहोस् 10-15 जनाको टिम मिलाएर एउटा समूह दर्ता गरेर आउनुहोस् तपाईँहरूले जुन खालको सिप सिकेर आउनु भएको छ त्यो सिपको जस्तो काम तपाईँहरूले गर्नुहुन्छ त्यो काममा 50% गाउँपालिकाले लगानी गरेर 50% चाहिँ तपाईँहरूले लगानी गरेर एउटा नयाँ खालको उद्योग खोलौँ नयाँ खालको कार्यक्रम गरौँ जसले गर्दा हामी पनि हाम्रो पनि आर्थिक हिसाबले तपाईँको परिवर्तन हुने र सँगसँगै समाज र यो देशलाई पनि आर्थिक हिसाबले परिवर्तन गर्ने अभियान अगाडि बढाउँ यति भन्न चाहन्छु। धन्यवाद।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकलाई धेरै धेरै धन्यवाद। यही कुराकानी सँगसँगै हामी कार्यक्रम सिप र सिर्जनाको अन्त्यतिर आइपुगेका छौ। अर्को साताको शनिबार सिप र सिर्जनासँग सम्बन्धित विषयवस्तु सहित फेरि उपस्थित हुनेछौ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? आफ्नो सल्लाह र सुझाव हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामीलाई radionepalprogram@gmail.com इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-42-11582 फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ। हवस् त आजलाई भने सिप र सिर्जनाबाट म गोमा थापा बिदा हुन्छु। तपाईँको यो साता शुभ रहोस्। हवस् त नमस्कार।